الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألم نشرح لك صدرك ووضعنا عنك وزرك الذي أنقض ظهرك ورفعنا لك ذكرك فإن مع العسر يسرا إن مع العسر يسرا فإذا فرغت فانصب وإلى ربك فارغب. حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کا دعوی نبوت، توحید باری کا اعلان اور اپنی رسالت کا اعلان، آپ اس منظر میں دیکھیں کہ اس وقت روح زمین کا ماحول کیا تھا، لوگوں کی شعوری سطح کیا تھی. ہو گرے پے کرے محسوس تھی انسان کی نظر، وہ اندیکھے خدا کو مانتی کیوں تھی. یعنی روح زمین کا ایک ماحول تھا، جتنی آبادیاں تھیں، جتنے لوگ تھے، جتنی قومیں تھیں، ایک بات پہ سارے متفق تھے، کوئی سورج کو پوج رہا ہے یا کوئی ستاروں کو پوج رہا ہے یا کوئی جادوگروں کی پوجا کر رہا ہے یا کوئی بتوں کی پوجا کر رہا ہے، لیکن خو کرے پے کرے محسوس تھی انسان کی نظر. انسانی آبادی ایک محسوس پیکر کو پوجنے کی عادی تھی، جس کے وہ پوجتے تھے غلط تھا، بیکار تھا، جو بھی تھا، کفر تھا، شرک تھا، لیکن وہ چیز سامنے ہوتی تھی، بت ہوتا تھا یا انسان ہوتا تھا یا بادشاہ ہوتا تھا یا کوئی تصوراتی باتیں نہیں تھیں. اب اس سارے میں یہ کہنا کہ یہ سب غلط ہے، روح زمین پہ جو سوچ ہے یہ ساری غلط ہے، اور عبادت کے لائق صرف ایک ہستی ہے، واحد ہے، لا شریک ہے، کوئی اس کا ثانی نہیں، وہ کہاں ہے، کون ہے؟ وہ اللہ ہے، وہ ہر جگہ ہے، لیکن تمہاری نظر اسے دیکھ نہیں سکتی، تم اس کی مثال بیان نہیں کر سکتے، تمہاری فکر اسے سوچ نہیں سکتی، تمہارا لمس اسے چھو نہیں سکتا. یہ اتنی عجیب بات تھی، اتنی بڑی بات تھی کہ اس سے بڑی بات کوئی ہو نہیں سکتی. انبیاء علیہ الصلوۃ والسلام تشریف لائے قوموں کے لیے، علاقوں کے لیے، ان کے لیے بھی بہت مشکلات تھیں، لیکن ان مشکلات کی جو سطح تھی وہ علاقائی تھی یا قومی تھی. حضور اکرم صلی اللہ علیہ وسلم کی بعثت ہوئی ساری انسانیت کے لیے. اب روح زمین کے انسان کسی ایک غلطی پہ بھی متفق ہو جائے، ان میں دانشور بھی ہیں، ان میں پڑھے لکھے بھی ہیں، ان میں صاحب اقتدار بھی ہیں، ان میں غریب و مفلس بھی ہیں، ان میں مورخ بھی ہیں، فلاسفہ بھی ہیں، حکیم بھی ہیں، ڈاکٹر بھی ہیں، ہر بندہ سائنٹسٹ بھی ہے، ہر بندہ اپنے شعبے میں اپنے آپ کو بڑا معتبر اور حرف آخر سمجھے بیٹھا ہے. اب ان سب کو یک قلم کہہ دینا کہ تم سب غلطی پر ہو، اتنی آسان بات نہیں تھی. जितनी आज हम कह देते हैं और समझते हैं। अभी मैं नाश्ता कर रहा था तो हमारे टेलीविजन चैनल पे किसी के, मुझे याद नहीं कौन सा चैनल था, वो बहस कर रहे थे रूह पर, और बड़े बड़े दानश्वर उन्होंने, मुसलमान साइंटिस्ट, मुसलमान उस्ताद लेक्चरर, मुसलमान प्रोफेसर बुलाए हुए थे। मैंने किसी के मुंह से ये नहीं सुना कि कुरान ने कहा है रूह है और अमरे रब्बी से है। मैंने किसी के मुंह से ये नहीं सुना कि मोहम्मद रसूलुल्लाह सल्लम ने फरमाया है कि रूह है और रूह अमरे रब्बी है। सबके कहने का खुलासा ये था कि रूह नजर नहीं आती, रूह को मानता कोई नहीं, लेकिन बात यह है कि रूह है। यानी अगर 14 सदियों के मुसलमानों की तवज्जो उस आए करीमा की तरफ और इरशाद नबवी की तरफ नहीं जाती और वो कुरान को बतौर हुज्जत पेश नहीं करते, और अजीब बात है कोई साइंटिफिक दलील भी नहीं दे सके, हालांकि आज तो साइंस भी अपने दलायल से रूह को मान चुकी है। मैं हैरान हूं कि ये कैसे लोग हैं। तो जब कुरान नहीं था, ऐद फतरत था, ईसा अलैहिस्सलाम को 500 बरस बीत चुके थे, 5 सदियां बीत चुकी, उनकी तालीमात मसख कर दी गई थी, तौहीद का तस्वुर ही नहीं था। और ये तस्वुर ही नहीं था कि जिसको पूजा जाए को गैबी कुव्वत हो, बल्कि पैकरे खू करे पैकरे मासूस थी इंसान की नजर, इंसानी मिजाज ऐसा बन चुका था कि सामने रख कर पूजते थे, बंदे को पूजे या बुत को पूजे या दरख्त को पूजे या जानवर को पूजे या सूरज सितारों चांद, बेशुमार चीजों की परस्तश होती थी। लेकिन देखकर वही शायर ने कहा ना कि खू गरे पैकर मासूस थी इंसान की। अब उसमें एक हस्ती ने खड़े होकर नारे मस्ताना लगाया कि ला इलाहा, कोई भी चांद सूरज से लेकर सितारों से लेकर जमीन के जरात और तहत सरा तक, जमीनों आसमानों कायनात में कहीं भी कोई ऐसी हस्ती नहीं जिसकी पूजा की जाए, जिसकी इबादत की जाए। इबादत क्या होती है, पूजा किसे कहते हैं? इबादत होती है गैर मशरूत इताअत। नमाज रोजा फराइज सारे उसी में आ जाते हैं। क्यों करना है, हुक्म है, बात खत्म। अब कोई शर्त नहीं लगाई जा सकती कि मेरा ये काम हो तो मैं नमाज पढ़ूंगा, मेरा ये काम हो तो रोजा रखना, गैर मशरूत इताअत। तो इस्लाम ने, नबी अलैहिस्सलाम ने कह दिया कि कोई कायनात में ऐसा है ही नहीं जिसकी गैर मशरूत इताअत की जाए। सबकी नफी करने के बाद फरमाया इल्लल्लाह, हां मगर एक अल्लाह है। अब ये सारी कायनात को धचका लगा, सारी इंसानियत को बड़ा सख्त धचका लगा कि भाई ये क्या, वो अल्लाह कहाँ है भाई, वो दिखाओ। हमारे तुम देख नहीं सकते, तुम समझ नहीं सकते, तुम जान नहीं। अब ये नारे मस्ताना हुजूर ने लगा तो दिया, एक तो इसमें मुखालफत आई मादी तौर पर, लोगों ने जो इजा रसानी की, संगबारी की, तकलीफें दी, एक जाहिलाना जवाब जो था। लेकिन इसके साथ एक इल्मी दुनिया भी थी जिसमें एक सवाल खड़ा हो गया कि ये कौन इलाह है, कैसा इलाह है जिसे न देख सकते हैं, न उसकी बात हम सुन सकते हैं, न उसको छू सकते हैं, न उसकी कोई मिसाल है, न कोई तस्वीर है, न समझ। तो एक इल्मी दुनिया में भी एक तूफान खड़ा हो गया, उसका जवाब दिया जा रहा है कि दुनिया में बड़े बड़े आलिम, फाजिल, फलसफी, साइंटिस्ट, हकीम, दाना, मुर्रख, और उनके बड़े बड़े सवालात थे, क्या इस सब के लिए हमने आपका सीने मुबारक खोल नहीं दिया? आपके सीने अतहर में इतने उलूम उंडेल दिए, इतने खजाने भर दिए कि कोई सवाल तिश्ने जवाब न रहा। और ये कोई मामूली बात नहीं, बताना अन का विजरक, ये जो पूरी इंसानी आबादी के सवालों का, एतराजात का, मुखालफत का बोझ बन गया था आपकी जाते वाला सफात पर। कोई पत्थर मारता है तो उसका जवाब बर्दाश्त करके दिया जा सकता है, कोई ताना देता है तो वो बर्दाश्त किया जा सकता है, लेकिन जब इल्मी सवाल आते हैं तो उसके मुकाबले में खामोशी तो कोई जवाब नहीं। एतराजात जब इल्मी इलाज से किए जाते हैं तो उसके मुकाबले में तो खामोशी या बर्दाश्त की कोई गुंजाइश बाकी नहीं रहती। इल्मी मौजू पर इल्मी तौर पर दलाइल देना पड़ते, और ये मामूली बात नहीं। आप अपना अंदाजा कीजिए, एक छोटी सी बात आप कह देते हैं जिससे ये मजलिस ना वाकिफ है, तो कौन है मजलिस में जो आपसे ये नहीं पूछना चाहेगा कि इसका क्या सबूत है? यार हम सबको पता नहीं, आपको कैसे, आपने कहां से सुना, किसने आपको बताया, या आपने क्या ताकीक की, कहां से सीखा? तो वो जितने तक जहां तक वो बात जाएगी उन सवालात का बोझ आप पर आता चला जाएगा। फरमाया हमने आपको इतने उलूम दिए कि वो सारे सवालात के जवाब आपने वाज़े रोशन और दलायल से दिए, और जहां भी अक्ल सलीम थी या फितरत सलीम थी या जहां भी दिल बिगड़े हुए नहीं थे, जिनमें इंसानियत की रमक बाकी थी, उनको माने सिवा चारा नहीं पड़ा। और जिन्होंने नहीं माना वो ये नहीं कहते कि हमें जवाब नहीं मिला, वो ये कहते हैं कि हम नहीं मानते। यानी आप सल्लम पर मोतरिज कोई ना रहा, ये कोई ना कह सका कि मेरे इस सवाल का जवाब नहीं आया। हाँ ये कहते रहे कि मैं नहीं मानता, अब इसका तो कोई इलाज नहीं ना। तो हमने आपका सीने मुबारक वसी कर दिया, उलूम का खजाना बना दिया, और वो जो कायनात वसी आलम इंसानियत के सवालों का बोझ था वो हमने उतार दिया आपसे। अब अगर बेदलील रह गए हैं तो आपको न मानने वाले, आप बेदलील नहीं रहे। अब वो बोझ मामूली नहीं था, अल्लज़ी अनकद ज़हरक, उसने तो बोझ तोड़ दी थी, कमर तोड़ दी थी। फिर हमने ऐसे जवाबात आपको अता फरमाए, ऐसे उलूम अता फरमाए कि आप ही का जिक्र खैर हमेशा के लिए कायनात पर सबसे बुलंद हो गए। वरफ़ाना लका ज़िक्र, आपका जिक्र खैर हमने उन अजमतों पे पहुंचा दिया जहां से ना उसे कोई नीचे उतार सकता है ना उसका मुकाबला कर सकता। फिर अब फरमाया कि दुनिया आलम असबाब है मेरे हबीब, और मेरे बनाए हुए कानून हैं। फितरत जिसे कहते हैं वो कुदरत बारी है, कुदरत बारी के बनाए हुए कानून है। फइन्ना मअल उसरे युसरा, तकलीफ बनती है तो उसके बाद आसानी आती है। इन्ना मअल उसरे युसरा, यकीनन दुख बनता है तो शफा होती है, बीमारी आती है तो शफा होती है, तकलीफ बनती है तो आसानी आती है। सवाल ये पैदा हुआ कि रोजे अव्वल से ये सारा कुछ क्यों ना हो गया? फरमाया रोजे अव्वल से होना नहीं, ये तक अल्लाह का निजाम है कि जब आपने तो नारे तौहीद बुलंद फरमाया, सवाल पैदा हुए, आप पर बोझ आया, हमने आपको जवाब अता कर, जब उनकी जरूरत पड़ी हमने उलूम के खजाने उंडेल दिए और आपने सारे सवालों के मुदल्लल जवाब देकर सारी इंसानियत को खामोश कर दिया। जो खुश नसीब थे उन्होंने मान लिया, और जिन्होंने नहीं माना वो ये न कह सके कि हुजूर हमारे सवाल का जवाब नहीं दे, वो ये कहते रहे कि हम नहीं मानते। यानी कसूर उस तरफ न रहा, कसूर उनकी तरफ चला गया कि हम नहीं मानते। तो फरमाया ये इसलिए ज़ाबता फितरत है, मेहनत के बाद फल मिलता है, मुजाहिदे के बाद समरात मिलते हैं, तकलीफ होती है तो वो रफा होकर आराम मिलता है। निज़ाम कुदरत है। आप सल्लम पर बोझ आया, हमने आपको इल्म की कुव्वत दी, उतर गया, ख़त्म हो गई बात। बल्कि इस तरह उतरा कि आप ही का जिक्र खैर हमेशा के लिए फजाओं में गूंजने लगा और क्याम क्यामत तक गूंजता रहे। अशद अल्लाह इलाहा इल्लल्लाह, अशद अन्ना मुहम्मद रसूल, हर अजान में। और आप देखें, आपकी फजर हुई, आपसे आधा घंटे के फासले पर, अभी आपकी अजानें 15 मिनट जारी रहती हैं, 15 मिनट बाद अगले 15 मिनट के एरिए पे अजान शुरू हो जाएगी। आप इस तरह चलते जाएं तो रूए जमीन पर कोई लम्हा ऐसा नहीं कि किसी न किसी वक्त की अजान न हो रही हो। जहां मतदाई का ऐलान होता है वहां आपकी रिसालत का ऐलान रात दिन गूंजता रहता है। अब हुआ क्या, फराइज़ की तायीन हो गई, इबादात मुकर्रर हो गई, अकायद की तायीन हो गई, आमाल मुकर्रर हो गए। अब आप शरीयत पे अमल करते हैं तो जिक्र इलाही है, अब आप नमाज पढ़ते हैं तो जिक्र इलाही है, तिजारत करते हैं शरी कायदे के मुताबिक तो अमलन जिक्र है, खेती बाड़ी मजदूरी मुलाजमत शरी हुदूद शरी तरीके के मुताबिक करते हैं तो जिक्र इलाही है। लेकिन कुछ औकात खाना खाते हैं सुन्नत के मुताबिक, जिक्र इलाही है, सोते हैं जिक्र इलाही है, लेकिन ये सारे अमली अज़कार हैं, कभी इनमें बहुत वक्फा आ जाता है, फजर और जोर में, जोर और असर में, असर और मगरब, मगरब और इशा, इशा और फजर में, कितना वक्फा है। कारोबार करते हैं छुट्टी हो जाती है, मुलाजमत करते हैं आराम भी करते हैं। सारे उमूर दुनिया जितने हैं, हाथ से करते हैं, आंख से करते हैं, जुबान से करते हैं, उनमें वक्फा आ जाता है। जब ये वक्फे आए, फ़ैज़ा फ़रग़ तफ़नसब, जब ये फ़राइज़ व इबादात हों या आमाल हों, इनमें जब वक्फे आए तो वक्फा खाली में जाने दीजिए, उसमें अजमत इलाही को कलब अथर में बिठाते जाए। यानी काम का वक्फा आए, अल्लाह की याद में वक्फा ना आए। और ये फरमाया फन सब, उर्दू में भी आपने देखा नसब करना, किसी चीज को पैवस्त करना, कायम करना, गाड़ कर किसी जगह किसी झंडे, कहते हैं झंडा नसब कर दिया। फरमाया इसमें इलाही को, इश्के इलाही को, ताल्लुक बिल्ला को कलब अथर में गाड़िए। अब ये कुरान का और कुदरत बारी का तरीक है कि जो काम सारी उम्मत के लिए इंतहाई जरूरी होता है, उसका हुक्म अल्लाह के रसूल सल्लम को दिया जाता है कि सब पे वाज़े हो जाए कि जब आपकी ज़ात के लिए इस्तिस्ना नहीं है तो इसके बाद किसी के लिए इसमें से इस्तिस्ना नहीं। جیسے آپ ایک قانون ملک میں بناتے ہیں اور کہتے ہیں اس سے وزیر اعظم اور صدر مملکت بھی اس سے بالا نہیں ہے، یہ انہیں بھی ماننا پڑے گا، تو اس کا معنی یہ ہوتا ہے کہ پھر پوری ریاست کا کوئی شہری اس سے مستثنا نہیں ہے، سب کو ماننا پڑے گا۔ تو اس حکم کی عظمت کے لیے انبیاء کو کبھی غفلت نہیں آتی، لیکن تعلیم امت کے لیے، جیسے موسیٰ علیہ السلام اور ہارون علیہ السلام جب فرعون کے پاس گئے تو طریقہ بتایا، موسیٰ علیہ السلام نے اس کی کہ یا اللہ میری زبان میں لکنت بھی ہے، زبان رکتی ہے اور میں اکیلا بندہ ہوں، کوئی ایک تو مجھے عطا کر دے، میرے بھائی کو میرے ساتھ کر دے، کوئی میری تائید کرے گا، اور افسو منی لسانہ، یہ بات بھی اچھی طریقے سے کر لیتا ہے، فساد سے کر لیتا ہے۔ اور یہ بھی ہے کہ انہوں نے مجھ پہ الزام لگا رکھا ہے، ہو سکتا ہے وہ میری بات ہی نہ سنیں اور پہلے ہی میری گردن اڑا دیں۔ فرمایا دونوں جاؤ، تمہارا کچھ نہیں بگاڑ سکتے، انی معاکما اسمع و ارا، میں تمہارے ساتھ ہوں، تم اکیلے نہیں ہو، میں دیکھ رہا ہوں، سن رہا ہوں، کیا کہتے ہیں آپ، کیا کہتے ہو، سب میرے سامنے ہوگا۔ اور طریقے سمجھائے، میرے نبی بات نرم، آپ کا مزاج تیز ہے، بات سختی سے نہ کیجیے گا، بات نہ پولا لہو قولن لئیے نہ، پیار سے اسے بتائیے گا کہ تم کل پیدا ہوئے کل مر جاؤ گے، پہلے تمہارا باپ خدا بنا ہوا تھا، اب تم خدا بنے ہو، کل تمہارا بیٹا، یہ کون سی خدائی ہے؟ عام انسانوں کی طرح تمہیں بھوک لگتی ہے، کھاتے پیتے ہو، سوتے جاگتے ہو، بیمار ہوتے ہو، صحت مند ہوتے ہو، چوٹ لگتی ہے، درد ہو، تم کیسے خدا ہو سکتے ہو، تم معبود کیسے ہو سکتے ہو؟ یہ تمہارا خدائی دعویٰ صحیح نہیں ہے۔ لیکن یہ سارا پیار سے کہنا، ساتھ ایک تاکید فرمائی، ولا تنیا فی ذکری، ایک شخص جو خدائی کا دعوے دار ہے، اس کے پاس لو لشکر ہیں، اس کے غلاموں نے بھی سونے کے کندھن پہنے ہوئے ہیں اور منو سونا پہنا ہوا ہے، دولت مند ہے، ریاست ہے اس کے پاس، مملکت ہے، لوگ اسے سجدے کرتے ہیں، اب اسے جا کر جب بات کریں گے اور اسی کی خدائی کی نفی کر کے اسے معبود برحق کی طرف دعوت دینا معمولی کام تو نہیں ہے۔ اب نبی سے ذکر کا انقطاع تو ہوتا نہیں، نبی کے بدن کا ذرہ ذرہ ہر سل ایسا ذاکر ہوتا ہے کہ نبی جو جوتا پہنتا ہے وہ ذاکر ہو جاتا ہے، جو لباس پہنتا ہے ذاکر ہو جاتا ہے، زمین پر جہاں نبی کا قدم مبارک پڑ جاتا ہے وہ ذرات قیامت تک ذکر کرتے رہے، تو خود ذکر سے کیسے غافل۔ لیکن یہ ہو سکتا ہے کہ ادھر توجہ کم ہو جائے اور فرعون کی طرف توجہ، فرمایا نہیں یہ نہیں ہوگا، ولا تنیا فی، میرے ذکر کی، میری یاد کی طرف توجہ کم نہیں ہونی چاہیے، اب ولیت ادھر ہو، ثانوی درجے میں فرعون سے بات کرے، وہاں یہ انداز اپنایا، یہاں یہ انداز اپنایا کہ میری یاد کو گاڑ دیجئے دل میں۔ بات وہی ہے، اور سمجھایا پوری امت کو جا رہا ہے کہ یہ ذکر قلبی یہ اتنی غیر اہم بات نہیں ہے، یہ اتنی اہم ہے کہ ہر عمل میں اس کی ضرورت ہے۔ آپ عبادت کرتے ہیں، اس میں حضور قلب کی ضرورت ہے، آپ صدقات دیتے ہیں، حضور قلب اور خلوص قلب کی ضرورت ہے، آپ دنیاوی کام کرتے ہیں، اس میں للہیت اور خلوص قلب کی، لیکن یہ آج سے زبان سے کام کرنے والی چیزیں ان کے اوقات ہوتے ہیں، درمیان میں وقفہ، وہ وقفہ جو ہے وہ ہاتھ پاؤں آنکھ وجود میں آئے، دل میں نہ آئے، وہاں وہ کھدائی ہوتی رہے، محنت ہوتی رہے، تھوڑا چلتا رہے، میری یاد کو گاڑتے چلے جائیں، فن سب گاڑ دیجئے اسے، کبھی اس کے وہاں سے نکلنے کا سوال پیدا نہ ہو۔ وَإِلَىٰ رَبِّكَ فَارْغَبْ، وہی بات ہے کہ دنیا عالم اسباب ہے، ہر کام کے کرنے کا سبب اختیار کیا جائے گا، لیکن سبب کی طرف توجہ درجہ ثانوی میں ہوگی، اولیت عظمت الہی کو، करना सबब इख्तियार है, उससे आप दाने पीसेंगे, आप आटा गूंदेंगे, आप रोटी बनाएंगे, आग जलाएंगे। अब जाहिर है आटा पीसा, गूंदा, रोटी बनाई, पकाई, इससे भूख मर फरमाया नहीं, इससे नहीं मिटेगी, मिटाने वाला मिटाएगा। ये तो तुम उसके हुक्म की तामील कर रहे हो, वो चाहे तो बगैर गजा के भूख लगी नहीं, फरिश्ते तो ऐसी मखलूक पैदा कर दी उसने जो नहीं खाते, इंसान को भी फरिश्तों जैसी फसलत दे दे तो क्या फर्क पड़ता। मुझे इसमें गरामी याद नहीं रहा, मैं पढ़ रहा था अगले दिन हिलियतुल औलिया में कि वो हज के लिए गए, हरमैन शरीफैन में 3 महीने रहे, 3 महीने न उन्होंने खाया न पिया न रफ हाजत की। अब जब रफ हाजत नहीं की तो इसका मतलब यह है कि वहां जाने से कुछ दिन पहले उन्होंने खाना पीना छोड़ दिया, सारे वो कर गए। अब किसी ने पूछा, हजरत ये क्या तो आप खिलाफ सुन्नत कर रहे हैं, खाना पीना मसनून है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सुबह शाम खाते पीते थे, कम खाना सुन्नत है, बेतहाशा ना खाओ, लेकिन भूखे रहना तो नहीं। जब मजबूर किया गया तो वो फरमाने लगे, देखो ये जो हरमैन की जमीन है इस पे हुजूर ने 63 बरस उम्र मुबारक के बसर फरमाए, कहीं आपके कदूमे मुबारक लगे हैं, कहीं आपकी सवारी के कदम लगे। मैं नहीं जानता कि जमीन पर किस जगह हुजूर का नक्श कफे पा है, तो मैं नहीं चाहता कि मुझे पेशाब या पाखाने की हाजत हरम की जमीन में हो, कहीं ऐसा ना हो कि जहां मैं रफ़ हाजत करूँ वहां हुजूर का नक्श कफे पा हो, लिहाजा मैंने खाया पिया ही नहीं, मुझे इसकी हाजत ही नहीं। अब ये बातें अकल से समझ में आने वाली नहीं है, ये मामलात कल्बी कैफियात के हैं, और वो तवज्जो दिलाई जा रही है कि दुनिया आलम में असबाब है, दुनिया में असबाब तो इख्तियार करने हैं, लेकिन जो तवक्को है, उम्मीद है, वो वाबस्ता जाते बारी से होनी चाहिए, असबाब से। और ये तालीम उम्मत के लिए है, इला रब्बे का फरगब, लफ्ज रब्बे का इस्तेमाल फरमाया है जो सिफाती नाम है अल्लाह करीम का, और इसमें रब में बहुत वसअत है, हर जरूरतमंद की हर जरूरत, हर जगह, हर वक्त पूरी करने वाला, हर के हर हाल से बाखबर। तो असबाब का इख्तियार उसी के इरशाद की तामील है, लेकिन उसके इरशाद की तामील की तरफ तवज्जो ज्यादा और उसकी जात की तरफ कम न होने पाए। तो ये बातें कैफियात की हैं, कल्बी वारदात की हैं, कल्ब जिंदा हो उसमें कैफियात तो वारदात हों, फिर तो इन चीजों की समझ आती है। अगर ये दौलत नसीब ना हो तो ठीक है, बातें करने वाले की बातें सुन के बंदा खामोश हो जाता है, चलो ठीक ही कहता होगा, कह रहा, बात पल्ले नहीं पड़ती। तो अल्लाह करीम तौफीक अर्ज़ा फरमाए, कल्ब जिंदा दें, अपनी याद को हमारे दिलों में नसब फरमा दें, जिंदगी मौत माबादल मौत यह खजाना नसीब रहे। अल्लाह की अता है और उसका एहसान है कि किसी ऐसे दर पे तो पहुंचा दिया जहां से ना उम्मीदी या ना खाली रहने की तो कोई खतरा नहीं होता, खतरा अपने आप से होता है कि अल्लाह हमें तौफीक दे हम अपने आप को इस पे कायम रख सकें। खतरा उधर से नहीं होता, اپنے نفس اپنی ذات اپنے سے ہوتا ہے. اب الا رب کا فرغب میں جب ذرا سا فرق آتا ہے, بڑے بڑے عابد و زاہد لوگ تاریخ میں بھی موجود ہے اور ہمارے سامنے بھی موجود ہے, بڑے بڑے مجاہدے کر کے لوگ گمراہ ہو گئے. کیوں؟ یہی کیفیت الا رب کا فرغب, ہمیشہ ہر لمحے توجہ پروردگار عالم کی طرف رہنی چاہیے. کہیں وہاں سے ہٹ کر اپنی طرف بھی آ گئی, میں بھی کچھ ہوں تمہارا. یا عابد و زاہد کیوں مارے گئے؟ ادھر سے توجہ میں کمی ہوئی, اپنی طرف آ گئے, مارے گئے. اور حضور اکرم صلی اللہ علیہ وسلم کے حوالے سے اس لیے فرمایا کہ اس سے کسی کو مستثنا نہیں, کوئی شیخ ہے یا مرید ہے, کوئی صاحب مجاز ہے یا طالب علم ہے نیا آیا ہے, سب کو اس پہ کار بند رہنا ہے. ایک تو ذکر قلبی کی اہمیت اتنی ہے کہ اس میں چھٹی کا تصور نہیں ہے. ہر کام سے آپ فارغ ہو سکتے ہیں, عبادت سے, محنت سے, مشقت سے, لکھائی پڑھائی سے, زندگی کے ہر کام سے فراغت ہے, اس سے فراغت و فرصت نہیں ہے. بلکہ جب دوسرے کاموں سے فارغ ہوں تو اس میں زیادہ محنت کر. اور دوسری بات فرمایا کہ ہر حال میں توجہ اول عظمت باری پہ رہے, توجہ ثانی جو ہے وہ دوسری چیزوں پہ ہے. وآخر دعوانا ان الحمدللہ رب العالمین, اللہم صل علی محمد النبی الامی وآلہ وصحبہ بارک وسلم. الحمدللہ رب العالمین والصلاة والسلام. اللہم ربنا لا تقتلنا بغضبك ولا تهلكنا بعذابك واعف عنا. اللہم ربنا لا تسلط علينا من لا يرحمنا انت ولينا. اللہم ربنا سهل لنا امورنا كلها في ديننا ودنيانا. رب يسر رب يسر رب يسر ولا توسر وقنا بالخير. اللہم ربنا نور قلوبنا بنور المعرفة والإيمان, ارزقنا اتباع نبيك صلى الله عليه وسلم اتباع الخلفاء الراشدين المهديين. اللہم یا شافع الامراض یا دافع البلیات یا قاضی الحاجات, علیک توکلنا و الیک انبنا و الیک المصیر. وصلی اللہ تعالی علی حبیبہ محمد.